त्यसकारणले परमेश्वरको योजना जो परमेश्वर गर्दै हुनुहुन्छ त्यसप्रति तपाईँ र मेरो ध्यान कत्तिको छ। अनि मान्छेको दिमाग अथवा हृदय अथवा उनीहरूको समय, उनीहरूको सम्पूर्ण ध्यान, उनीहरू कुन विषयमा दिइरह हुन्छन्, त्यसै कुराले एउटा शब्द अङ्ग्रेजीमा अक्युपाई भन्छ नि, अक्युपाई भनेको चाहिँ त्यो दिमागमा त्यही कुराले भरिया हुन्छ। वास्तवमा यो हरेक मान्छेले सोच्नु, अहिले अब तपाईँहरू जो आफ्नो समय निकालेर ठाउँ ठाउँबाट यो जुममा जोडिनु भएको छ, अनि तपाईँहरू जो मण्डलीमा बसिराख्नु भएको छ, तपाईँको मनमा यतिखेर के कुराले अकुपाई गरेछ त्यो कति महत्त्वपूर्ण छ थाहा छ तपाईँलाई? किनभने हामी यो संसारमा छौँ र हामी सबैको अवस्था एउटै पनि छैन। कतिलाई शारीरिक रूपमा कमजोरी छ, कतिजनालाई परिवारमा र विभिन्न आर्थिक कुरामा धेरै किसिमको समस्याहरू छन्, कतिजनाको त्यो सबै हुँदाहुँदै पनि एउटा सपना छ, एउटा इच्छा छ, एउटा केही गर्नुपर्छ मैले भन्ने भावना छ, त्यो कुरामा हामी दौडिराखेका हुन्छौँ होइन। अघि सालोमले सम्झाउँदै थियो हामी एक दिन कुद्दा कुद्दा मर्छौँ भनेर होइन, त्यो कुदिराखेका हुन्छौँ। तर तपाईँलाई म सम्झाउन चाहन्छु यतिखेर हाम्रो दिमागमा के छ त्यो महत्त्वपूर्ण कुरा छ। त्यसकारणले यो बाइबलमा परमेश्वरले चाहिँ जे पनि तपाईँहरू मेरो बारेमा होस्, संसारको बारेमा होस्, परमेश्वरको बारेमा होस्, भविष्यको बारेमा होस्, सबै बाइबलमा व्यक्त गरिएको छ। त्यही कारणले जब हामी बाइबल पढ्छौँ, परमेश्वरलाई चिन्छौँ, परमेश्वरको योजनालाई थाहा पाउँछौँ, अनि हाम्रो बाटो मार्ग थाहा पाउँछौँ, त्यही कारणले यो परमेश्वरको वचनलाई राम्रोसँग ध्यान दिने आवश्यकता छ। त्यति कुरा भनेर आजको विषयमा हामी तुरुन्तै जान्छौँ। योभन्दा गएको हप्ता तपाईँले अलिकति विचार गर्नुभयो भने, म यस्तो कहिलेकाहीँ गर्ने गर्छु, म अगाडि नै भएको भए चाहिँ अझै सजिलो हुन्छ। त्यस्तोमा गएको हप्ता कुन विषय सिकेको थियो, के पदहरू पढाएको थियो, कसलाई सम्झना छ? जरुर एउटा पद चाहिँ रामहरूले सम्झाइरहेछ अहिले पनि, हिब्रू 14:12 पद होइन, सबैसँग मिलापमा रहने र पवित्र रहने, किनभने पवित्रता बिना परमेश्वरसँग परमेश्वरलाई के भन्छ, परमेश्वरकोमा जान सकिँदैन होइन, पवित्रता बिना परमेश्वरलाई हामीलाई स्वीकार्नुहुन्न, यो कुरा चाहिँ सबभन्दा मुख्य छ होइन। अब यहाँ पवित्रता के हो भनेर विषय जुन छ, अलिकति आजको विषयमा त्यो पनि छ, तर मुख्य गरेर तपाईँलाई मैले हाम्रो बोलावट र त्यो अनुसारको जीवनयापन गर्ने भन्ने जो एफिसी 4:1 कुरा थियो, सुरुमा मैले त्यो कुराहरू सिकाएको थिएँ। त्यसपछि 2 र 3 आत्माको एकतामा आउने कुरा थियो, अनि वास्तवमा यो एकतामा आउने कुरा चाहिँ कसरी सम्भव छ, त्यो कसले गर्छ, एकता एकता कसरी ल्याउन सकिन्छ, यो गहिरो विषय हो। अनि कति धेरै क्रिस्चियनहरूले यसलाई मिस अन्डरस्ट्यान्डिङ भन्छ अङ्ग्रेजीमा, यसलाई ठिकसँग बुझ्या छैन, त्यसले गर्दाखेरि एकता ल्याउने सङ्गठन सुरु हुन्छ तर एकता खासमा कसरी हुन्छ भन्ने कुरा मिस गर्छ। त्यही कारणले कसैको विरुद्ध त गरिँदैन, तर बाइबलले के भन्छ हामीले त्यो थाहा पाउनुपर्छ। त्यस कारण आजको विषय, योभन्दा गएको विषय भनेको चाहिँ परमेश्वरसँग मिलाप, त्योभन्दा अगाडि चाहिँ रिकन्सिलिएसन, पुनर्मिलन, पुरा सम्बन्ध, बिग्रेको सम्बन्धलाई जोडिने कुरालाई रिकन्सिलिएसन अथवा फेरि सम्बन्धमा आउने भन्छ, मिलापमा आउने भन्छ होइन। त्यसको निम्ति मध्यस्थकर्ता येशु प्रभु हुनुहुन्थ्यो, त्यो कुरा हामीलाई सबैलाई थाहा छ। तर येशु प्रभु वास्तवमा को हुनुहुन्थ्यो होइन, जो परमेश्वर हामीले कुरा गर्छौँ, संसारमा जति पनि धर्म मान्ने मान्छेहरू हुन्छन्, सबभन्दा ठुलो भिन्नता क्रिस्चियनमा र उनीहरूमा त्यो परमेश्वरको बारेमा जुन चाहिँ नलेज छ नि, ज्ञान छ नि, विचार छ नि, त्यो फरक छ। त्यही कारणले उनीहरूले के गर्छ भने मन्दिरमा गएपछि मात्रै परमेश्वर हुन्छ, त्यसैले अघि पछि जे जे गरे नि हुन्छ। त्यस कारण मान्छेहरू सबै यो कुरीति र खराबीमा लाग्या हुन्छ, कोही पनि होला एक्का दुई, कोही अब ती अन्य धर्म मान्ने मान्छेहरू पनि कहिलेकाहीँ सिधा मान्छे भेटिन्छ, त्यस्ता मान्छेहरू मैले पनि भेटेको छु। तर प्राय मान्छेहरू के हुन्छ, स्वार्थी, घमण्डी, दुष्ट, देखाउन चाहँदैन, देखाउन त एकदम राम्रो चाहन्छ तर मनभित्र कपट छ। त्यही कुरा चाहिँ उनीहरू एकदम धर्म मान्ने हुन्छ र पनि उनीहरूले कसरी हुन्छ आफ्नो फाइदा लिन सकिन्छ, त्यही कुरा सबै हुन्छ, किनभने त्यो कतिवटा धर्मशास्त्र धर्महरूको उनीहरूको शास्त्रहरूमै त्यो अर्कालाई फसाएर फाइदा लिने कुराहरू नै धेरै शिक्षा हुन्छ। तर तर बाइबलीय परमेश्वर चाहिँ जो हुनुहुन्छ, उहाँ चाहिँ सबभन्दा भिन्न, ठुलो भिन्नता भनेको चाहिँ उहाँ चाहिँ सर्व के भन्छ, सर्वशक्तिमान, हाम्रो सोचभन्दा यति महान र यति असल, यति पवित्र, यति पराक्रमी, यति महिमित हुनुहुन्छ, जुन चाहिँ हामी कल्पना पनि गर्न सक्दैनौँ। तपाईँले अलिकति बाइबलमा, मैले धेरैचोटि यो कुराहरू सम्झाउने गर्छु, बाइबलमा तपाईँले हेर्नुभयो भने कसले कसले परमेश्वरलाई भेटेका थिए। एउटा उदाहरण चाहिँ हामीले अब्राहमले परमेश्वरलाई भेटेको थियो। एउटा चाहिँ सबभन्दा राम्रो उदाहरण चाहिँ कि मुसाको बारेमा छ। इजरायलीहरूलाई मिस्र देशबाट ल्याउनु भन्दा अगाडि उनको बारेमा धेरै कुरा भन्न फेरि मेरो टाइम छैन, र मैले अलिकति मात्रै भन्नु खोजेको थियो। के हो भने पत्रामा बलिराखेको देखेपछि अब्राहम त्यो अगाडि गएर परमेश्वरसँग कुराकानी हुन्छ, अनि जब परमेश्वर त्यहाँनिर हुनुहुन्छ नि, ऊ त घोप्टो परेको तपाईँलाई थाहा छ है, बोल्न नसकेको होइन। अनि अर्को कुरो, परमेश्वरलाई उसले हेर्ने विचार गर्दाखेरि परमेश्वरले के भन्नुहुन्छ, तिमीले मेरो अगाडिबाट त हेर्न सक्दैनौ, किनभने परमेश्वर यति पवित्र, यति पर्फेक्ट, यति पापरहित, यति महिमित हुनुहुन्छ कि मान्छेहरू आफ्नो दुष्ट स्वभावले, हामी जतिसुकै असल हौँ भने नि हाम्रो केही कमजोरी हुनसक्छ, त्यो पापको कारणले परमेश्वरको अगाडि हामी पर्यौँ भने जीवित रहन सक्दैनौँ। तपाईँलाई थाहा छ यो कुरा, तपाईँको जीवनमा पापै छैन भन्ने चाहिँ होइन है। हामी जब विश्वास गर्छौँ, पाप परमेश्वरले हटाइदिनुहुन्छ, र हामी आफ्नो स्वभावमा पनि दिनदिनै पवित्रीकरण भन्छ त्यसलाई, दिनदिनै हामी परमेश्वरको अनुग्रहमा येसुद्वारा, पवित्र आत्माद्वारा हामी येसु ख्रिस्ट जस्तै परिपक्वतामा बढ्दै जान्छौँ, पवित्रीकरणमा बढ्दै जान्छौँ। तर हामीमा जबसम्म पाप जानी जानी पनि पाप भइराख्छ भने तपाईँलाई थाहा हुनुपर्छ कि त्यसले चाहिँ परमेश्वरसँगको सम्बन्धमा चाहिँ समस्या आउँछ। एकदमै सानोभन्दा सानो पाप पनि पाप हो भनेदेखि चाहिँ यो एकदम सिरियस कुरा हो। त्यसैले यो कुरा चाहिँ महत्त्वपूर्ण छ। त्यसैले मैले अस्ति तपाईँलाई भनेको कुरा, एकताको कुरा, सम्बन्धको कुरा, मिलापको कुरा भनिराखेको थिएँ। अनि खासमा भन्नुपर्दाखेरि सङ्गति र सम्बन्ध बाइबलमा महत्त्वपूर्ण कुरा छ। त्यसैले क्रिस्चियन विश्वास, जो येसु प्रभुद्वारा भएको सेवाकाई चाहिँ हामीले दोस्रो कोरन्थी 5:18-21मा अस्तिको हप्ता सायद हेऱ्यौँ होला, योभन्दा पहिला कुनै न कुनै समय हेरेका छौँ, त्यहाँ एकदमै त्यसको बारेमा क्लियर लेखिएको छ, विस्तृत, कसरी येसु प्रभुले हाम्रो एकताको लागि अथवा हामीलाई परमेश्वरसँग मिलाप गराउन आवश्यकता पर्ने सबै कामहरू क्रुसद्वारा पुरा गर्नुभयो, र हामीलाई त्यो पनि परमेश्वरले गर्दै हुनुहुन्थ्यो, परमेश्वर आफैले आफ्नो पुत्र पठाएर यो काम गर्नुभयो, यो परमेश्वरले गरेको काम हो। त्यो कुरो तपाईँले 18:18 नै पढ्न सक्नुहुन्छ, दोस्रो कोरन्थी 5। त्यसपछि मिलाप गराउनुहुन्छ येसु ख्रिस्टद्वारा, परमेश्वरसँग हामी मिलापमा आउँछौँ, सम्बन्धमा आउँछौँ। त्यसपछि हामीलाई अरू येसुलाई नचिन्नेहरूलाई पनि परमेश्वरको सम्बन्धमा आउने सेवा काम हामीलाई दिनुहुन्छ, त्यो कुरो हामीले सिकेका थियौँ। त्यसकारणले मैले तपाईँलाई भन्नु खोजेको कुरा के हो भनेदेखि, क्रिस्चियन विश्वास भनेको चाहिँ धर्म भन्दा पनि यो एउटा संगति सम्बन्ध हो। कुनै व्यक्तिगत व्यक्तिको एउटा व्यक्तिको अर्को व्यक्तिसँग व्यक्तिगत सम्बन्ध, त्यो चाहिँ येसु ख्रिस्ट जो व्यक्ति हुनुहुन्छ, त्यस कारणले त्यो सम्बन्ध हुनलाई चाहिँ येसु प्रभुको क्रुसमा बलिदान भयो, अनि त्यो बलिदान भएको रगतको बलिदानले चाहिँ येसुले हामीलाई जुन कारणले परमेश्वरको सम्बन्धमा आउनबाट रोक्थ्यो, त्यो कुरा चाहिँ पाप, त्यसलाई हाम्रो जीवनबाट हटाइदिनुहुन्छ, त्यसको दण्ड तिरिदिनुहुन्छ। यो नै क्रिस्चियन विश्वासको सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि आजको विषयमा अब हामी जान्छौँ। आजको विषय भनेको चाहिँ अब उहाँको मण्डली होइन, क्रिस्चियन जीवन, क्रिस्चियन भनेको को हो भनेर विश्वास गर्दाखेरि, विचार गर्दाखेरि क्रिस्चियनको मतलब चाहिँ परमेश्वरसँग मिलाप गर्ने, त्यसको मतलब परमेश्वरसँग संगति गर्ने। अब यहाँ तपाईँलाई भन्न चाहन्छु, परमेश्वरसँग संगति गर्ने भनेको चाहिँ के हो? तपाईँ कुनै पनि व्यक्तिसँग संगति गर्नुभयो भने के हुन्छ? त्यो व्यक्तिसँग वार्ता हुन्छ नि त, कुराकानी हुन्छ नि त होइन, आदान प्रदान हुन्छ नि त। तपाईँ मण्डलीमा आउनुहुन्छ, मण्डलीमा एकले अर्कासँगको संगति र परमेश्वरसँगको संगति, त्यहाँनिर परमेश्वरसँगको संगति छैन भने मण्डलीमा आएको केही अर्थ लाग्दैन। त्यही कारणले मैले अघि सुरुमा तपाईँलाई भनेको थिएँ, मान्छेको दिमागमा पहिला नै प्री अकुपाइड माइन्ड भन्छ, कुनै अर्कै कुरा छ महत्त्वपूर्ण, तर कमसेकम मण्डली आयो। कतिजना मान्छेले त मण्डली नै आउँदैन किन उसको मनमा अर्कै कुरा छ, होइन? त्यही कारण मण्डली आउनु जरुरी छ। मण्डलीमा आउनुभयो तर मण्डलीमा बसिरहेछ, तर पनि फेरि तपाईँको दिमागमा के छ? त्यस कारण मुख्य कुरा के हुन्छ भनेदेखि, परमेश्वरमा तपाईँ साँच्ची नै भरोसा गर्नुहुन्छ, विश्वास गर्नुहुन्छ, येशु ख्रिस्टलाई आफ्नो हृदयमा जीवनमा राज गर्न दिनुहुन्छ, त्यो नै क्रिस्चियन। यो महत्त्वपूर्ण कुरा हो। येशुले राज नगरेको व्यक्ति क्रिस्चियन होइन। तपाईँ विचार गर्नुहोस् यो शब्दलाई, येशुको राज के हुन्छ मान्छेको जीवनमा, विचार गर्नुहोस्। जब कुनै मान्छेको जीवनमा येशुको राज छ के हुन्छ, यो कुरो नसोचेर नै हामी एकदम विभिन्न किसिमका अलमलमा फसिराखेको हुन्छौँ र फसेको कुरा हामी आफैलाई थाहा हुँदैन। त्यसैले यो सबैको कुरा भनेको चाहिँ प्रार्थना, परमेश्वरसँगको कुराकानी सङ्गति प्रार्थनाद्वारा हुन्छ। प्रार्थनामा हामी उहाँलाई आराधना, स्तुति, प्रशंसा चढाउने, धन्यवाद चढाउने काम पनि एउटा प्रार्थनाको विषयमा पर्यो। अर्को कुरा चाहिँ के हो, हाम्रो आफ्नो कुरा परमेश्वरको अगाडि राख्ने, अथवा अर्को परमेश्वरले हामीलाई के दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ, के गर्दै हुनुहुन्छ, त्यो कुराको बारेमा उहाँसँग निवेदन गर्ने, उहाँसँग आफ्नो हृदय समर्पण गर्ने, यो सबै कुरा। अनि त्यस कारण आज तपाईँलाई अलिकति मैले प्रार्थनाको विषयमा, तर प्रार्थना भन्दाखेरि हामीले के प्रार्थना गर्ने, कस्तो प्रार्थना गर्ने, त्यसैले मण्डलीको निम्ति प्रार्थना गर्ने। सबभन्दा महत्त्वपूर्ण कुरा यो संसारमा के छ, मण्डली छ, न सरकार, न पार्टी, न पद, न अधिकार, संसारिक धमनको धन सम्पत्ति, कुनै कुरा छैन, मण्डली सबभन्दा महत्त्वपूर्ण छ। थाहा छ तपाईँलाई? त्यसैले तपाईँको दिमागमा यो कुरो बुझिया छैन अहिलेसम्म भने विचार गर्नुहोस्, किन मण्डली महत्त्वपूर्ण छ भने, मण्डली नै यो संसारमा आज परमेश्वरको उपस्थिति हुने, परमेश्वरको काम गर्ने एउटा संस्था हो, एउटा कुरा हो, त्यो चाहिँ येशुको शरीर भनेर बाइबलमा भनिएको छ। त्यस कारणले मण्डली भन्ने बित्तिकै सबै मण्डली आउने व्यक्ति चाहिँ सही रूपमा मण्डलीको सदस्य हुँदैन। को हुन्छ मण्डलीको सदस्य? जसले येशुको राजलाई स्वीकार्छ, ऊ येशुद्वारा नयाँ जन्म पाउँछ, उसमा पुरानो कुरा हुँदैन, उसमा पाप हटेको हुन्छ, किनभने उसले परमेश्वरमा भरोसा गर्छ, उसले जिउने उद्देश्य येशुको लागि हुन्छ, संसारको लागि हुँदैन, आफ्नो लागि हुँदैन, खालि परिवारको लागि मात्रै हुँदैन, येशुको लागि हुन्छ। यो भिन्नता तपाईँले देख्नुहुन्छ। त्यस कारणले सो आज म यहाँबाट सुरु गर्छु आज, होइन? त्यसैले प्रार्थनाको कुरा गर्दै गर्दा चारवटा पोइन्ट तपाईँलाई म आज भन्न चाहन्छु। त्यो चारवटा पोइन्ट तपाईँलाई मैले योभन्दा अगाडि एकता हुने कुरा अथवा मण्डली नै हो, विश्वासी विश्वासी मण्डली हो, मण्डली भनेको भवन होइन, तपाईँ म एक एकजनाको समूह चाहिँ मण्डली हो, त्यो मण्डली चाहिँ येशुको शरीर हो, अनि त्यो हरेक व्यक्ति व्यक्ति चाहिँ अङ्गहरू हुन्, त्यस कारणले त्यो महत्त्वपूर्ण छ। त्यसैले त्यहाँनिर सबभन्दा ठुलो कुरा के हुन्छ, परमेश्वरसँग सञ्चार हुनुपर्छ, कुराकानी हुनुपर्छ, नत्र भने परमेश्वरको कुरा कसरी बुझ्ने? पवित्र आत्माद्वारा हाम्रो कुरा र परमेश्वरको कुरा हामीलाई जनाउदिनुहुन्छ, परमेश्वरको वचन पवित्र आत्माद्वारा हाम्रो हृदयमा अलिकति के भन्छ त्यसलाई ल्याउनुहुन्छ, अनि हामीले परमेश्वरको इच्छा बुझ्छौँ। त्यसैले यो गएको समयदेखि तपाईँलाई मैले धेरै वर्णन गर्न कोसिस गरेको थियो, मिलाप र सङ्गतिको कुरामा सम्बन्धमा हेरेको थियो। क्रिस्चियन विश्वास भनेको चाहिँ प्रत्येक व्यक्ति जो परमेश्वरसँग सम्बन्धमा आउँछ, ख्रिस्टको क्रुसको बलिदानद्वारा उसको पाप पुरा हटाइएको हुन्छ र परमेश्वरसँग ऊ सम्बन्धमा मिलापमा आएको हुन्छ, परमेश्वरसँग मिलापमा आएको हुन्छ, ख्रिस्टको क्रुसको बलिदानद्वारा, येशुको रगतद्वारा हाम्रो पाप हटाइन्छ। जसले येशुलाई उहाँको राजलाई स्वीकार गर्छ, उहाँलाई प्रभु भनेर आफ्नो हृदयमा ग्रहण गर्छ, त्यो मान्छे बाइबलमा क्लियर छ। त्यसैले त्यस्तो व्यक्ति जब परमेश्वरमा नयाँ जन्मिन्छ अनि परमेश्वरसँग उसको सम्बन्ध सङ्गति हुन्छ, अनि मण्डली व्यक्तिगत रूपमा पनि परमेश्वरसँग उसको सम्बन्ध हुन्छ, अनि सामूहिक रूपमा पनि मण्डली विश्वासी विश्वासीको हिसाबले पनि हामी परमेश्वरको सम्बन्धमा सङ्गतिमा हामी रहन्छौँ, ताकि एकले अर्काको सङ्गतिमा पनि हामी रहन्छौँ अनि पवित्र आत्मा निरन्तर उहाँको हृदयको कुराहरू हाम्रो हृदयमा, विश्वासीको हृदयमा, मण्डलीको बिचमा काम गर्नुहुन्छ, उपस्थित, येसुको उपस्थित पवित्र आत्माद्वारा हुन्छ। त्यसलाई जब पवित्र आत्माले हामी विश्वासी प्रस्ताव गरेर येसुमा सुसमाचारमा विश्वास गर्छ, पवित्र आत्माले उसलाई सजीव बनाउनु, त्यसलाई हामी आत्मिकी जन्म, नयाँ जन्म भनेर भन्छौँ। त्यसैले नयाँ जन्म भएको व्यक्तिमा के चिन्ह हुन्छ मैले धेरैचोटि तपाईँलाई भनेको छु, कुनै दिन त्यसको बारेमा दोहोऱ्याउने छु। त्यस कारणले ख्रिस्टमा नयाँ जन्म पाएको व्यक्ति नयाँ स्वभाव धारण गरेको व्यक्ति हुन्छ। जब तपाईँले पुरानै पाप स्वभाव, अझै घमण्ड, अझै ईर्षा, अझै स्वार्थी, अझै मेरो मात्रै, मेरो परिवार, मेरो छोराछोरी, मेरो योजना, मेरो भविष्य, तपाईँ त्यो बदल्या छैन भनेदेखि तपाईँ नयाँ जन्म पाएको छैन। नयाँ जन्म पाएकोले मेरो होइन कि परमेश्वरको खोज्छ, बुझ्नुहुन्छ? परमेश्वरले मेरो त सबै जान्नुहुन्छ नि। यो संसारमा म किन जन्मेँ? परमेश्वरको योजना पुरा गर्नुलाई, परमेश्वरको महिमा गर्नुलाई। त्यो मैले कसरी गर्ने? त्यो नै एउटा विश्वासीको सबभन्दा ठुलो उद्देश्य हुन्छ। मतलब उसको पुरा चरित्र अब येशूको स्वभावमा परिवर्तन हुन थाल्दछ, मण्डलीको एक अङ्गको रूपमा ऊ चाहिँ सक्रिय हुन थाल्दछ, चर्चको अङ्ग, मण्डलीको अङ्ग। जसरी एउटा शरीरमा हाम्रो अङ्ग छ होइन, प्रत्येक क्रिस्चियन जो परमेश्वरको सङ्गतिमा हुन्छ, मण्डलीको रूपमा दिनदिनै परमेश्वरसँगको सङ्गतिको अनुभव उसले गरिराखेको हुन्छ। अब यहाँनिर तपाईँलाई भने नि मैले, क्रिस्चियन जीवन भनेको चाहिँ सम्बन्धी सङ्गति भएको, सम्बन्ध भएको जीवन, परमेश्वरसँग जीवित सम्बन्ध। त्यो सम्बन्ध भएको कारणले के हुन्छ भने उसले परमेश्वरलाई साक्षात रूपमा अनुभव गरिराखेको हुन्छ। परमेश्वरले उसको जीवनमा काम गरिराखेको, उसको जीवनद्वारा काम गरिराखेको उसलाई थाहा हुन्छ। हामी क्रिस्चियन विश्वासीको हिसाबले परमेश्वरको उपस्थितिले काम, उपस्थितिको काम द्वारा परमेश्वरले हाम्रो जीवनदेखि महिमा गर्नुहुन्छ। त्यो महिमामा हामी सहभागी हुन्छौँ। प्रत्येकले त्यो कुरालाई अनुभव गरेको हुनुपर्छ, परमेश्वरको महिमाको। अनि यस्ता अवस्थाको क्रिस्चियन भनेको चाहिँ पवित्र आत्माको अधीन र नियन्त्रण अगुवाईमा हिँडेको क्रिस्चियन हुन्छ। उनीहरूमा कुनै संसारिक स्वार्थ, अशुद्ध कुराहरू, घमण्ड, ईर्ष्या, लोभ, यस्ता कुराहरू, अपवित्रताका कुराहरू सबै हटिसकेको हुन्छ होइन, तिनीहरूको उपस्थिति हुँदैन, बुझ्नुहुन्छ? अनि कहिलेकाहीँ परीक्षा आउनुसक्छ मान्छेलाई, कहिलेकाहीँ लोभ आउनुसक्छ, रिस उठ्न सक्छ, तर प्रार्थनाद्वारा के हुन्छ, परमेश्वरले फेरि हामीलाई सहायता गर्नुहुन्छ। त्यसैले मण्डलीको हिसाबले हामी परमेश्वर एउटा परमेश्वर येशूको शरीरको प्रतिनिधित्व हामी गरिरहेका हुन्छौँ, मैले अघि सुरुमै भनिसकेँ। त्यसैले सबै विश्वासीहरू व्यक्तिगत रूपमा येशू, प्रभु येशूसँगको सम्बन्धमा पुरा ध्यान दिनुपर्ने हुन्छ, सधैँ निरन्तर 24 घन्टा। अनि मैले बाइबल स्कुलमा पढ्दाखेरि के सिकेको थिएँ भनेदेखि, कुनै पनि व्यक्ति पवित्र आत्माको नियन्त्रणबाट बाहिर चाहिँ 24 घन्टामा 15 मिनट कहिलेकाहीँ हुनसक्छ अरे, किनभने हामी विचार गर्दा गर्दा कहाँतिर अर्कै ठाउँ पुगिहाल्छौँ। तपाईँको हुन्छ त्यो? मेरो कहिलेकाहीँ हुनु पुग्छ, अनि झट्ट झसङ्ग हुन्छ, अनि फेरि परमेश्वरको कुराहरू हामी विचार गर्छौँ। त्यस कारणले जब हामी परमेश्वरको वचन कण्ठ गर्छौँ, गहिरिन्छौँ, अनि त्यो वचनले गर्दाखेरि हामीलाई के हुन्छ, परमेश्वरमा अझै सधैँ निरन्तरता हामीले पाउँदछौँ। सो प्रभुले युहन्ना 15 अध्यायमा प्रष्ट भन्नुभएको कुरा के छ भनेदेखि, उहाँ दागको बोट हुनुहुन्छ र हामी दागको बोटको हाँगा। सो हाँगा दागको बोटमा रहेन भने ओइलाउँछ, मर्छ, सुक्छ, अनि त्यसलाई जलाइन्छ, बुझ्नुहुन्छ? त्यो कुरो विचार गर्नुहोस्। अब उहाँमा हुने व्यक्ति कस्तो हुन्छ त्यो सो छुट्टै कुरा, उहाँमा भएकोले मात्र हाँगाले फल फलाउँछ। अनि तपाईँले हेर्नुभयो 15 अध्यायको सुरु सुरुमै भनेदेखि, फल नफलाउने हाँगालाई चाहिँ पिताले छिमल्लो हुन्छ, किनभने किसान चाहिँ पिता हुनुहुन्छ। उहाँमा भएकोले फल फला, हामी हरेकले फल फलाउन सक्ने कारण चाहिँ येसुमा रहेर मात्र, किनभने येसु प्रभुले के भन्नुहुन्छ, ममा रहेनौ र मेरो कुरा तिमीहरूमा रहेन भने तिमीले केही गर्न सक्दैनौ, तर तिमीहरू ममा रह्यौ भने तिमीहरूले मैले भन्दा ठुलो काम गर्न सक्छौ भनेर येसुले भन्नुहुन्छ होइन। त्यसैले वास्तवमा हामीलाई उहाँले चुन्नु भएको, तपाईँले पढ्नुभयो भने युहन्ना 15 अध्यायको 16 पदमा हेर्नुभयो भने, हामीले चुनेको छैनौँ उहाँले, उहाँले चुन्नुभयो र हामीले गएर फल फलाउनु, त्यो फल चाहिँ रहिरहोस्। अनि त्यसको बारेमा नै आज म बोल्न भ्याउँदिनँ, तर फल फलाउने कुरो तपाईँलाई थाहा छ। एउटा त पवित्र आत्माको फल, जो येशूको चरित्रमा हाम्रो स्वभावहरू पुरै यसुको जस्तो हुन्छ, मान्छेलाई अरू मान्छे जस्तै मनपर्ने, आफूलाई फाइदा दिने मान्छेलाई चाहिँ नजिक हुने, अनि आफ्नो बारेमा अलिक गलत गर्ने मान्छेलाई घृणा गर्ने। तर क्रिस्चियन त्यस्तो हुँदैन, क्रिस्चियनले सबैलाई निरन्तर के अरे बराबरी माया गर्छ, सबैको फाइदा खोज्छ, हामीलाई दुःख दिनेको निम्ति पनि प्रार्थना गर्छ। अनि वास्तवमा हामीलाई उहाँले येशु प्रभु जबसम्म हामीमा हुनुहुन्न नि त्यो फल त फल्नै सक्दैन। त्यसकारणले सम्बन्ध र सङ्गतिको कुरा यहाँ छ। त्यसकारणले परमेश्वरको उपस्थिति र सङ्गति अनुभव गर्ने क्रिस्चियन भनेको चाहिँ पवित्र आत्मामा येशु उसको जीवनमा रहिरहनु हुने, त्यो चाहिँ पवित्रतामा मात्रै सम्भव छ। परमेश्वरको इच्छा के हो त्यो जान्नु र गर्नु हरेक विश्वासीको कर्तव्य हुन्छ नि त, होइन? उहाँको परमेश्वरको जनहरू जो मण्डलीको हिसाबले हामी उहाँसँगको सङ्गतिको प्रत्यक्ष अनुभव गरिरहेका छौँ कि छैनौँ, यो कुरो हामी हरेकले आफैलाई सोध्ने प्रश्न हो। परमेश्वरको जनको हिसाबले हामी उहाँसँग कसरी रहन र सङ्गतिमा रहन र उहाँको अनुभव दिनदिनै उहाँले हाम्रो जीवनद्वारा काम गरिरहनुको कुरा उहाँको इच्छा बुझ्न कसरी सकिन्छ, त्यो चाहिँ प्रार्थनाद्वारा। सो व्यक्तिगत रूपमा प्रार्थना, अनि कतिचोटि के हुन्छ सामूहिक रूपमा प्रार्थना, अनि कतिचोटि के हुन्छ मण्डलीमा कतिवटा प्रार्थनाको झुन्डहरू हुन्छन्, उनीहरूले प्रार्थना गर्छन्। तर मेरो प्रश्न के छ भने त्यस्तो खालको प्रार्थना कुन कुराको लागि गरिन्छ, त्यो प्रार्थनाको मुख्य लक्ष्य उद्देश्य के हो, त्यो प्रार्थनामा के खोजिया छ, अनि त्यो प्रार्थनामा उपस्थित हुँदाखेरि उसको योग्यता के हो, ऊ कस्तो खालको रिक्वायरमेन्ट के छ, जब परमेश्वरको अगाडि हामी प्रार्थना गर्छौँ कस्तो व्यक्तिको प्रार्थना चाहिँ, कस्तो व्यक्तिको प्रार्थना चाहिँ साँच्ची नै परमेश्वरले सुनेर उत्तर दिनुहुन्छ। यो महत्त्वपूर्ण विषय हो, तर ती विषयमा आज म भन्न चाहन्न। तर सरसर्ती हामी प्रार्थना गर्ने गर्छौँ सेवामा जम्मा हुँदा, होइन? मैले अघि सुरु व्यक्तिगत रूपमा क्वाइट टाइममा, अनि कतिचोटि प्रार्थनाको कुराहरूमा हामी परमेश्वरको अगाडि निवेदन राख्छौँ। त्यसैले पहिला हामी मण्डली जान्छौँ, किन मण्डली जान्छौँ भन्दाखेरि मण्डली वास्तवमा मण्डलीमा अघि सुरुमै मैले त्यसको बारेमा धेरै कुराहरू गरिसकेको छु। अब यहाँनिर प्रश्न आउँछ, बेथानी अनुग्रह मण्डली कसको मण्डली? कतिचोटि चाहिँ मान्छेले यो मेरो मण्डली भएन त्यसकारण म अर्कै मेरो मण्डली सुरु गर्छु भनेर मण्डली फुटाएर अर्को मण्डली सुरु गर्छ। मण्डली कसको? यो एकदमै एकदमै महत्त्वपूर्ण प्रश्न हो। अघि सुरुमै मैले भनिसकेँ कि सबभन्दा महत्त्वपूर्ण कुरा संसारमा जीवित कुरा चाहिँ मण्डली हो। यो परमेश्वरले बनाउनुहुन्छ, मान्छेले बनाएको मण्डली चाहिँ जीवित हुँदैन। किनभने येशु प्रभुले के भन्छ, म मेरो मण्डली स्थापना गर्नेछु। त्यसकारण मण्डली येशुले सुरु गर्नुभएको येशुको हो। तपाईँ येशुको हुनुहुन्छ, हुनुहुन्छ भने तपाईँको जीवनमा येशुको राज हुन्छ, बुझ्नुहुन्छ? यो महत्त्वपूर्ण कुरा हो। तपाईँ हरेक व्यक्ति म लगायत दिनदिनै हामीले जाँच्नुपर्छ, किन हाम्रो अल्मलाउने कुराहरू धेरै छन्। त्यसैले मण्डली येशु ख्रिस्टको हो। त्यसकारण जहिले पनि बेथानी अनुग्रह मण्डली फलानाको भन्ने रहँदैन। त्यसकारण मण्डलीको बारेमा कहिल्यै कुरा काट्नु हुँदैन, विरोध गर्नु हुँदैन, किन यो येशु प्रभुको शरीर हो। कोही कोही व्यक्तिहरू मण्डलीमा अलिकति कमजोर होलान्, प्रार्थना गर्नुपर्छ, सम्झाउनु पर्छ। त्यसको लागि पनि परमेश्वरको वचनमा येशु प्रभुले नै क्लियर प्रोसेस दिनुभएको छ। मान्छे जबरजस्ती भयो, नराम्रो भयो, कुरा सुन्दैन, बदमाश छ, के गर्ने त्यहाँ थाहा छ। त्यहाँ जब कसैको प्रार्थना हामीले सुन्छौँ, जब मान्छेहरूले प्रार्थना गर्छ नि, तपाईँलाई म भन्न चाहन्छु त्यो मण्डली के कस्तो छ भन्ने कुरा के हुन्छ, त्यो मण्डलीको प्रार्थनाबाट थाहा हुन्छ। कुनै पनि व्यक्तिले जब प्रार्थना गर्छ नि, त्यो कतिजना मान्छेले चाहिँ त्यहाँ भएका मान्छेहरूलाई सुनाउने प्रार्थना गर्छ, है, ठुल्ठुला शब्द प्रयोग गरेर एकदम। तर जसले परमेश्वरलाई विचार गरेर प्रार्थना गर्छ नि, कहाँ ठुलो शब्द हुन्छ, थर थर कामै हुन्छ, कहिलेकाहीँ शब्द पनि ठिकसँग आउँदैन, तर उसको हृदयमा प्रभुलाई आदर गरेको हुन्छ, बुझ्नुहुन्छ? हामी यो अङ्ग्रेजीमा एउटा शब्द छ स्टेरियोटाइप भन्छ, तपाईँले बुझ्नुहुन्छ है हुँदैन, हामी जो हौ त्यो नभन्दा अर्कै किसिमको कुरा हुन कोसिस गर्छौँ क्या। यो त संसारले सिकाउने कुरा यही हो। म धेरै क्रिस्चियनलाई देखाउन सक्छु त्यस्तो खालको जो आफू होइन त्यो हुँ भनेर देखाउन खोज्ने। सबभन्दा ठुलो परिवर्तन चाहिँ हामी येशूमा आएपछि के हुनुपर्ने, हामी जो हो त्यही हुनुपर्ने, किन हामीलाई केही मतलब छैन ठुलो सानोको, हामीलाई कसैको मान चाहिएको छैन, हामी त येशूको चेलाहरू हुन्, परमेश्वरको छोराछोरी, स्वर्गीय नागरिक, त्योभन्दा ठुलो कुरा के चाहियो? त्यसैले वास्तवमा मण्डली ख्रिस्टको हो। उहाँले भन्नुभएको छ, मैले मेरो मण्डली स्थापना गर्नेछु। हामी ख्रिस्टको मण्डलीको निम्ति कस्तो प्रार्थना गर्न सक्छौँ त्यो कुरा आज तपाईँलाई अलिकति, अनि त्यो कस्तो प्रार्थना गर्ने भन्ने कुराको सन्दर्भ के आउँछ थाहा छ? हामी कस्तो हुने भन्नेसँग सम्बन्ध छ। मण्डली कस्तो हुने, मण्डलीले के काम गर्ने, यसको उद्देश्य के हुने, यसको योजना के हुने, यसको कार्यक्रम के हुने, हरेक व्यक्तिहरू त्यहाँ के गर्ने, यो सबै कुरासँग सम्बन्ध छ हाम्रो प्रार्थनाको। त्योभन्दा बाहिर हामीले प्रार्थना गर्दैनौँ। त्यो सबै कुरा परमेश्वरले के चाहनुहुन्छ त्यो कुरासँग सम्बन्ध छ। अनि त्यसको लागि सबभन्दा महत्त्वपूर्ण विषय चाहिँ प्रार्थनाको विषयमा तपाईँलाई भन्दछु। तपाईँहरू जो प्रार्थना गरिरहनु भएको छ, आज सुन्नुहोस् कि तपाईँको प्रार्थनामा यस्तो विषय छ। अनि यो प्रार्थनाको विषयमा हेर्दाखेरि सबभन्दा महत्त्वपूर्ण कुरा, मण्डली के हुनुपर्छ, कस्तो हुनुपर्छ, कसरी हुनुपर्छ भन्ने कुरा येशु प्रभुको प्रार्थना युहन्ना 17 अध्यायमा हामी देख्दछौँ। अनि युहन्ना 17 अध्याय चाहिँ कुनै समयमा फेरि मैले पहिला एक्चुली गरे जस्तो लाग्छ, फेरि पद पद गरेर त्यसलाई क्लियर गर्नु जरुरी छ, किनभने सबभन्दा महत्त्वपूर्ण कुरा हो। एउटा उसको नाम मैले बिर्सेँ, एउटा पास्टर थिए, उनले युहन्ना 17 अध्यायबाट कहिल्यै प्रचार पनि गर्न सकेन अरे, किनभनेदेखि यो त प्रभुको यति ठुलो यति शक्तिशाली वचन छ यहाँनिर, किनभने युहन्ना 17 अध्याय पढ्नेखेरि नै त्यसले नै हामीसँग बोलिहाल्छ। तपाईँले साँच्चो हृदय पढ्नुभयो भने एकचोटि युहन्ना 17 अध्याय त्यसरी पढ्नुहोस्। त्यसले 17 अध्यायको केही कुराहरूबाट हामीले चारवटा कुराहरू प्रार्थनाको बारेमा हेर्छौँ। अनि मलाई लाग्छ समय चाहिँ हाम्रो धेरै ढिला नहोस्, तपाईँलाई म अर्को 25 मिनट जति गर्न सक्छु होला। यहाँ प्रभुले भन्नुभएको हो, प्रार्थनामा मण्डलीको निम्ति परमेश्वरको उद्देश्य अथवा योजना अथवा इच्छा के हो भन्ने हामी प्रष्ट देख्न सक्छौँ। जुन कुरो पितासँग येशु प्रभुले क्रुसमा मर्नुभन्दा अगाडि प्रार्थना गर्नुभएको छ, त्यसैले हामीले पनि यही प्रकारले यही उद्देश्यको लागि प्रभुको मण्डलीको निम्ति प्रार्थना गर्नुपर्छ। युहन्ना 17 अध्यायमा चाहिँ यो प्रार्थनालाई हामीले विशेष गरी तिनवटा खण्डमा भाग लगाउन सक्छौँ। येशु प्रभुले प्रार्थना गर्दाखेरि पहिलो खण्ड के छ, 17 अध्यायको 1 देखि 5 सम्म उहाँले आफ्नै लागि प्रार्थना गर्नुहुन्छ। 17 अध्यायको 6 देखि 19 सम्म चाहिँ त्यतिखेर जो चेलाहरू उहाँको बिचमा हुनुहुन्थ्यो उनीहरूको लागि प्रार्थना गर्नुहुन्छ, 17 अध्यायको 6 देखि 19। तर उहाँले जुन चेलाहरूको लागि उहाँकै उपस्थितिमा हुँदाखेरि जो प्रार्थना गर्नुभएको थियो, त्यो प्रार्थना त आज हाम्रो लागि पनि गर्नुभएको हो त्यो भनेर भन्न सकिन्छ, जब तपाईँ र म चेला हुन्छौँ। तर तपाईँ र म चेलाइ नभएको बेलामा तपाईँ र मेरो लागि उहाँले प्रार्थना गर्नुभएको खण्ड चाहिँ योभन्दा 17 अध्यायको 20 देखि 24 सम्म, त्यो चाहिँ तपाईँ र मेरो लागि किटिएर प्रार्थना गर्नु। अनि उहाँले त्यो प्रार्थनामा त्यस बखत उहाँ क्रुसको यात्राको निम्ति तयार गर्दै गर्दाखेरि उहाँले तपाईँ र मेरो निम्ति जो 2000 वर्ष पछाडि आएर हामी यो संसारमा उपस्थित छौँ, अनि त्यो कठिन क्रुसको यात्रा गेत्सेमनीमा प्रार्थना गर्दाखेरि येशु प्रभुले त्यो क्रुसमा जाने कामलाई सकेसम्म मिल्छ भने हटाइदिनुहोस् भनेर भन्नुभएको कुरा पनि हामी पढ्छौँ। अनि त्यो तयार हुँदै गर्दा यति ठुलो कष्ट भोग्दै गर्दाखेरि उहाँले के गर्नुहुन्छ, तपाईँ र मेरो निम्ति युहन्ना 17 अध्यायको 20 देखि 24 सम्म प्रार्थना गर्नुहुन्छ। त्यसको मतलब के हुन्छ, तपाईँ र म चाहिँ उहाँको हृदयमा त्यतिखेर नै थियौँ, उहाँको प्रेम तपाईँ र मेरो निम्ति त्यतिखेरमै थियो, त्यसकारणले उहाँले हामीलाई प्रार्थनामा याद गर्नुभयो। आज केवल त्यो प्रार्थनाको विषयमा चारवटा कुराहरू यो खण्डबाट अलिकति भन्न चाहन्छु, भ्याए भनेदेखि चारवटा कुरा भन्न जहाँसम्म लाग्छ मैले भ्याउँदिनँ, म सरसर्ती सायद तिनवटा कुरा भन्न सक्छु, अनि बाँकी कुरा तिनवटा अथवा दुईवटा आदि कति भ्याइन्छ बाँकी कुरा तपाईँलाई अर्को हप्ता म फेरि बताउन चाहन्छु। चार कुरा त्यसमध्ये चाहिँ यसको प्रार्थनाको त्यो चाहिँ प्रार्थना, यो चारवटा कुरा बुझेर जब हामी प्रार्थना गर्न जान्छौँ, परमेश्वरको इच्छा अनुसारको प्रार्थना गर्नलाई, उहाँको योजना र उद्देश्य अनुसारको प्रार्थना गर्नलाई हामीलाई सहायता हुन्छ। हामी जो प्रार्थना गरिरहेका छौँ, हामीलाई ज्ञान हुनुपर्छ कि हामी प्रार्थना गर्दा कुन कुरामा ध्यान दिएर हामीले प्रार्थना गर्ने, हाम्रो प्रार्थनाको विषय के हुनुपर्ने, हाम्रो चाहना के हुनुपर्ने, परमेश्वरले के चाहनुभएको छ, अनि यो प्रार्थना के हो भन्ने कुरो पनि आज तपाईँलाई म भनिराखेको छैन। आज केवल यो छोटकरीमा केही कुराहरू म भन्न चाहन्छु। जब मण्डलीको रूपमा प्रार्थना गर्छौँ हामी यी कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ, प्रभुले मण्डलीमा के चाहनुहुन्छ, मतलब व्यक्ति व्यक्तिको जीवनमा प्रभुले के चाहनुहुन्छ। तपाईँले अर्को कुरा के हुन्छ भने मण्डली भनेको चाहिँ व्यक्ति व्यक्ति हो नि त, होइन? जब व्यक्ति व्यक्ति नयाँ हुन्छ, येसुमा जन्म लिन्छ, उहाँको चरित्रमा बदलिन्छ, उहाँ जस्तै स्वभावमा बदलिन्छ, त्यो एउटा मण्डली येसुको शरीर हो। मण्डलीको निम्ति हाम्रो हृदयमा के विचार छ, यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हो। त्यसैले तपाईँले आजसम्म मण्डलीको विचारमा विषयमा चाहिँ हृदयमा कस्तो सोच्नु भएको छ? सबभन्दा सही सोच्नु पर्यो, हरेकले आफैलाई जाँच्नु पर्छ, मण्डली येसुको शरीर हो भनेर, होइन? सो यी चार कुराले चाहिँ मण्डलीको निम्ति प्रार्थना गर्ने जुन कुरा चाहिँ हामीले योहन्ना 17 अध्यायबाट हेर्छौँ। अनि पहिलो कुरा तपाईँलाई म भन्न चाहन्छु, 17 अध्यायमा पहिलो कुरा चाहिँ हरेकलाई चाहिँ परमेश्वरको महिमाको अनुभवमा अथवा त्यो परमेश्वरको महिमाको अनुभव अथवा चाहना अथवा लक्ष्य त्यो प्राप्त होस्। तपाईँलाई मैले योभन्दा अगाडि मण्डलीको उद्देश्य, परमेश्वरको उद्देश्य मण्डलीको लागि 3 उद्देश्य भनेको थिएँ, तपाईँलाई सम्झना छ कि छैन? पहिलो उद्देश्य चाहिँ परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने भनेको चाहिँ हाम्रो व्यवहार, काम, सोच, विचार, बोली सब कुराले चाहिँ येसु झल्किनु पर्यो, येसुको स्वभाव देख्नु पर्यो, त्यो उहाँको पवित्रता अनुसारको स्वभाव, ताकि हामी उहाँको पवित्रतालाई प्रतिबिम्ब गर्छौँ, हामी देखाउँछौँ, प्रदर्शन गर्छौँ, हामी जिउँछौँ। दोस्रो कुरा चाहिँ परमेश्वरको महिमा प्रकट गर्ने, हामीले गरेको कुराहरूद्वारा परमेश्वरको महिमा देखा पर्छ, हामीमा परमेश्वरको महिमा हुन्छ। तेस्रो कुरा चाहिँ उहाँको, येसु ख्रिस्टको साक्षी बन्ने, ख्रिस्ट साक्षी नै परमेश्वरबाट आउनुभएको उद्धारकर्ता, जो मरेर बौरी उठ्नु भएको छ र हाम्रो उद्धारकर्ता हुनुहुन्छ भन्ने कुराको गवाही हामी बन्नुपर्छ। अनि प्रेरित 1:8 मतलब त्यही हो, पवित्र आत्मा हामीमा हुनु भएपछि पाएको शक्तिले मात्रै त्यो सम्भव छ। त्यस कारणले तपाईँलाई यो पहिलो कुरा चाहिँ परमेश्वरको महिमाको अनुभवमा सहभागी हुने, परमेश्वरको महिमामा सहभागी हुने, तपाईँ र मेरो जीवनमा परमेश्वरको महिमा हुनुपर्छ। अनि जुन कुरा चाहिँ धन सम्पत्ति, रुपियाँ, भोग विलास, यो सबै नाम, यो सबै कुराबाट आउँदैन। तपाईँलाई मैले यो किताब दिएको, सुन्दर सिंह, साधु सुन्दर सिंहको किताब मैले पढाएको छु, सिद्धिन लाग साधु सुन्दर सिंहको बारेमा पढ्नुहोस्, विचार गर्नुहोस् कस्तो खालको जीवन उनले जित्यो। तर थाहा छ उनको जीवनमा सबभन्दा ठुलो कुरा के थियो? आनन्द के पनि थिएन, उनको एउटा सल, एउटा बर्को एउटा सानो भाँडो पानी बोक्ने, अनि खुट्टामा जुत्ता पनि छैन, अनि कसैले पैसा दिएको थियो एकचोटि, उसले लिन चाहेन, तर त्यो मान्छेले पनि पैसा चाहिँ उसलाई जबरजस्ती फालिदियो, अनि उसले बाटोमा मागिरहेको मान्छेलाई लहर दियो प्रशस्त झोलाभरि सिक्का, अनि त्यो मान्छे दङ पऱ्यो। एनिवे तपाईँले धेरै कुरा उसको बारेमा सिक्न सक्नुहुन्छ, तर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के थियो भनेदेखि त्यो मान्छेको जीवनमा भएको आनन्द, किनभने त्यहाँनिर चाहिँ परमेश्वर हुनुहुन्थ्यो। त्यसैले तपाईँलाई मैले युहन्नाको सुसमाचार 17:22 पढ्न चाहन्छु, येशु प्रभुले के भन्नुहुन्छ, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हुन्। यहाँनिर के छ, तपाईँ र मेरो प्रार्थना चाहिँ के हुनु पर्यो, परमेश्वरको महिमा के हो हामीले थाहा पाउन सकौँ, परमेश्वरको महिमामा रहन सकौँ अथवा आनन्दमा रहन सकौँ। अब यहाँ महिमा भन्ने कुरा बुझ्ने बित्तिकै के हो, त्यो चाहिँ सबभन्दा चम्किने भन्दा पनि बढी महिमित, चम्किलो कुरा भयो भन्ने अर्थ लाग्छ त्यसको चाहिँ, त्यो शब्दको अर्थमा चाहिँ, होइन? अनि त्यो चाहिँ एकदमै कुनै कुरा हुन्छ नि अति चम्किलो, त्यो भन्दा पनि यो महिमा, ग्लोरी भन्छ अङ्ग्रेजीमा, होइन? त्यो चाहिँ चम्किलो हुँदछ। त्यसले यसको बारेमा हामीले विचार गर्यो भने यहाँनिर के छ, उहाँले मण्डलीलाई येशु प्रभुले के भन्नुहुन्छ, जुन महिमा तपाईँले मलाई दिनुभयो, अथवा यहाँ के हो, तपाईँ भनेको चाहिँ परमेश्वर, परमेश्वरले येशु प्रभुलाई दिनुभएको जुन महिमा हो, त्यो महिमा मैले तिनीहरूलाई दिएको छु, जसले येशु, त्यो चेलाहरूको बारेमा यहाँ भनिएको छ, र आज जो येशु प्रभुमा विश्वास गरेर उहाँको चेला बन्दछ, त्यही कुरा चाहिँ आज येशु प्रभुमा उसले महिमा पाएको हुन्छ, मैले तिनीहरूलाई दिएको छु। अब त्यसको मुख्य उद्देश्य के हो? 17:22 फेरि पनि म तपाईँलाई मैले सायद यो यो होइन, यो चाहिँ 17:22 के छ तपाईँलाई म यो कुरा पढ्न चाहन्छु। यहाँ के छ भनेदेखि, युहन्ना 17:22 जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भयौँ चाहिँ तिनीहरू पनि एक हौ। अब यसको उद्देश्य किन उहाँले त्यो महिमा हामीलाई दिनुभयो भन्दाखेरि, ताकि हामी जसरी पिता र पुत्र एक हुनुहुन्छ हामी पनि एकअर्कामा एक हुन सकौँ, हामी परमेश्वरमा एक हुन सकौँ। त्यो कुरा यहाँनिर हामीले प्रष्ट देख्दछौँ। त्यसले उहाँले हामीलाई दिनुभएको महिमाको कारण चाहिँ के छ भने, ताकि हामीमा एकता होस्। सो एकता कहाँबाट आउँछ? जब परमेश्वरको महिमामा सहभागी हुन्छौँ, त्यो सेयर गर्छौँ हामी सँगसँगै, त्यो महिमामा सहभागी हुन्छौँ, उहाँको महिमा उहाँका जनहरूमा प्रकट होस् भन्ने उद्देश्यको लागि चाहिँ उहाँले त्यो येशु प्रभुले पाउनु भएको परमेश्वरको महिमा हामीलाई दिनुहुन्छ, होइन? त्यो त्यो चाहिँ त्यसको मुख्य उद्देश्य भनेको चाहिँ ताकि हामी एक हौँ। अनि बाइबलमा के छ, एक हुने कुरा छ नि, होइन? यो एकताको कुरा त धेरै छ नि। अनि तर मण्डलीका मान्छेहरू के हुन्छन्? एकता त त्यो सबभन्दा टाढाको कुरा हो। त्यसैले आज यो बोल्दै गर्दाखेरि तपाईँहरू जो सुनिराख्नु भएको छ, एकताको बारेमा तपाईँले सोच्नुहोस्। तपाईँ एकतामा हुनुहुन्छ, सबैको लागि हो, कोही पनि त्यसबाट बाहिर हुन सक्दैन। एकता भनेको के हो? उहाँको महिमा उहाँका जनहरूमा प्रकट हुनुको उद्देश्य ताकि हुनु, ताकि उनीहरू ती विश्वासीहरू उहाँका चेलाहरू चाहिँ एक हौ। जसरी परमेश्वर पिता र येशु प्रभु एक हुनुहुन्छ, त्यस्तै खास मतलब चाहिँ के हो त एक हुनु भन्नु भनेको, अथवा महिमा हुनु भनेको चाहिँ मैले अघि नै भने सबभन्दा चम्किलो कुरा भन्दा पनि महिमित र चम्किलो हुनुको कुरा हो, होइन? महिमा परमेश्वरको स्वभाव जस्तो हुनु हो, उहाँको चरित्र जस्तो हुनु हो, होइन? अनि त्यो चाहिँ परमेश्वरको शक्तिबाट आउँछ, अनुग्रहको शक्तिबाट आउँछ। त्यो केवल येशु प्रभुले गर्न सक्नुहुन्छ। उहाँको पवित्र हामीलाई महिमा सेयर गरेर, उहाँले हामीलाई दिनुभएको महिमाले मात्र, परमेश्वरबाट मात्र यो महिमा हामीले पाउन सक्दछौँ। त्यसैले कुनै पनि व्यक्ति जो क्रिस्चियन हो भने उसले येशु प्रभुबाट पाएको महिमाको अनुभव गर्छ। त्यही कारण मान्छेहरू, ख्रिस्टमा भएका मान्छेहरू आनन्दित हुन्छन्। त्यसैले येशु प्रभुको इच्छा यो हो कि उहाँका जनहरू निरन्तर उहाँको महिमा प्रकट गरून्, उहाँको निम्ति चम्किरहन्, उहाँको शक्ति र महानता मण्डलीकाहरूको जीवनमा देखियोस्, उनीहरूको व्यवहार र काममा येशुको चरित्र झल्कियोस्, ख्रिस्टको स्वरूपमा उनीहरू दिनदिनै बनिरहन्। अनि तपाईँलाई मैले घरिघरि यो बारेमा नि पढ्छु, के अरे भन्ने गर्छु, गलातीहरूलाई पाउलले लेखेको पत्रको 4:19 के छ, तिमीहरूमा ख्रिस्ट नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। भनाइको मतलब परमेश्वरको योजना मानिसहरूको निम्ति, अथवा मण्डलीको दर्शन अथवा भिजन भनेको चाहिँ के हो? येशु जस्तो हुनु, हरेक व्यक्ति येशु जस्तो हुनु पर्यो। त्यो नै हाम्रो लक्ष्य हो यो संसारमा, होइन? त्यस कारणले तपाईँको स्वभाव र व्यवहार ठिक छैन भनेदेखि तपाईँ येशुको बाटोमा हुनुहुन्न नि। अनि कतिचोटि चाहिँ पूर्ण रूपमा येशुको राज्यलाई नस्वीकारेको, उहाँको सा के भन्छ राजलाई नसुकाएको, होइन? त्यही कारणले हुन्छ नि, उहाँलाई प्रभु भनेर मुखले भनेको तर हृदयमा छैन। अब उहाँ प्रश्न यहाँ प्रश्न आउँछ, यो परमेश्वरको महिमा हामीमा प्रकट हुन्छ, त्यसले एकता कसरी ल्याउँछ त? यदि हामी सदैव उहाँको उद्देश्यका कुराहरूमा ध्यान दिन्छौँ भने, अथवा उहाँको महिमाको कुरामा ध्यान दिन्छौँ, होइन? हाम्रो प्रार्थनाको एउटा महत्त्वपूर्ण विषय हुनु पर्यो ताकि उहाँको महिमा हामीमा प्रकट होस्। त्यो कसरी हुन्छ? आज मलाई त्यो सबै इलाबोरेट, त्यो सबै बताउने समय छैन। उहाँलाई सँगै अनुभव गर्दै सधैँ दिनदिनै, त्यो चाहिँ हाम्रो सङ्गति एकअर्कासँग र परमेश्वरसँग जो मण्डलीमा हुन्छ, उहाँको उहाँ को हुनुहुन्छ भन्ने अझ गहिराईमा उहाँको वचनबाट र उहाँले हामीलाई गरिराख्नु भएको कामबाट हामी चिन्छौँ। जब हाम्रो ध्यान र चाहना अरू कुराहरूमा होइन, धेरै कुराहरू तपाईँलाई मैले अघि नै भनेको थिएँ नि, मान्छेको सबै आफ्नो व्यक्तिगत फाइदाको कुरा धेरै हुन्छ, तर हामी परमेश्वरको इच्छा, परमेश्वरको महिमा, उहाँको योजनाको कुरामा ध्यान दिनु पऱ्यो। जब सबै मण्डलीका विश्वासीहरू उहाँमा ध्यान दिन थाल्छन्, त्यसपछि त्यो एकता महिमाको त्यो के भन्छ एकताको आत्मा, परमेश्वरको आत्माले हामीमा एकता ल्याउनुहुन्छ। एकजना डालस थियोलोजिकल सेमिनारी भनेको अमेरिकामा एउटा बाइबल कलेज सेमिनारी हो ठुलो, धेरै वर्ष अगाडि त्यहाँ एउटा प्रोफेसर थिए, उनले चाहिँ उनको नाम चाहिँ हावर्ड हेन्ड्रिक्स भन्ने थियो, धेरै किताबहरू पनि उनले लेखेको, धेरै पहिला नै होइन। उनले एउटा कुरा भनेको छ मण्डलीलाई, उनले एउटा मण्डलीको बारेमा एउटा कुरा भनेको छ, तपाईँलाई सम्झाउन चाहन्छु, तपाईँले बुझ्नुहुन्छ कि हुन्न। उनले के भनेको छन् भनेदेखि, मण्डलीलाई धेरै कर्मचारी चाहिन्न। अब यहाँ सुन्नुहोस्, यो मण्डलीलाई धेरै स्टाफ, कर्मचारी, काम गर्ने मान्छे चाहिँदैन, तर मण्डलीलाई के चाहिन्छ, धेरै वर्सिप गर्ने मान्छे, आराधक, परमेश्वरलाई महिमा गर्ने मान्छे, परमेश्वरको प्रशंसामा जिउने मान्छे आवश्यकता छ। जब मान्छे परमेश्वरको प्रशंसा र महिमामा जिउँछ नि, अरू मानिसहरूले त्यो देखेर परमेश्वरप्रति आकर्षित हुन्छन्। कतिचोटि मान्छेहरू मण्डलीमा वर्सिप गर्न जान्छन् तर मनमा अरू नै कुरा बोकेर गएका हुन्छन्। त्यस्तो आराधना, जबसम्म उहाँलाई पूर्ण रूपमा आफ्नो जीवन दिएर वर्सिप गरिँदैन, जबसम्म आफ्नो जीवनका सबै गल्ती पापहरू क्षमा मागेर परमेश्वरको अगाडि आफैलाई शुद्ध गरेर आराधना गरिँदैन, परमेश्वरले त्यो आराधना स्वीकार गर्नुहुन्न। यहाँनिर न त राम्रो बाजा बजाउने, न राम्रो स्वर, केही मतलब छैन। यहाँ त चूर्ण भएको हृदय, परमेश्वरलाई मात्र चाहने हृदय, संसारलाई त्यागेर संसारको निम्ति मरेको व्यक्ति परमेश्वरको आराधक हुन्छ। त्यसकारणले मण्डलीलाई को आवश्यकता छ, साँचो आराधक, साँचो आराधना गर्ने, वर्सिप गर्ने व्यक्ति। के तपाईँ त्यो हुनुहुन्छ? तपाईँ त्यो हुनुहुन्छ भने तपाईँले न त केही पढाइ हुनुपर्छ, न तपाईँ कुनै धन हुनुपर्छ, न तपाईँमा केही बल हुनुपर्छ, परमेश्वरले तपाईँलाई चलाउन सक्नुहुन्छ। जब मण्डलीमा साँचो वर्सिप गर्ने व्यक्तिहरू हुन्छन्, त्यहाँनिर साँचो त्यो मण्डलीमा साँचो वर्सिप हुन्छ। एउटा अर्को कुरा के हुन्छ भने, साँचो वर्सिप भनेको चाहिँ मण्डलीमा विभाजन हुनु हुँदैन, एकता हुनुपर्छ। बाहिर बाहिर मात्रै मिल्ने कुरा हुन्छ, भित्र अर्कै सोच छ, मान्छेको बारेमा एउटा अर्कै सोच लिइरहेको हुन्छ। त्यस्ता मान्छेहरू चाहिँ छौँडा भन्छ नि, यो डिमोनको दास भएका हुन्छ। अगाडि त थाहा छैन, तर अदृश्य रूपमा दे आर क्याप्चर्ड बाई डिमोन। उनीहरूले डिमोनको काम गर्छन्, कुछ 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 मान्छेलाई उचाल्ने, हौसाउने, को मान्छेलाई चाहिँ प्रेज गर्ने, को मान्छेलाई चाहिँ निन्दा गर्ने। प्रियहरू हो, तपाईँ डिमोनको अखाडा बन्नुहुन्छ भनेदेखि तपाईँको वर्सिप केही मतलब छैन। होला तपाईँ एकदम राम्रो गाउनुहुन्छ, एकदम सबै कुरा गर्नु, काम छैन। हृदय चाहनुहुन्छ, पवित्र हृदय। जब उहाँ आउनुहुन्छ र विश्वासीहरूको बिचमा रहनुहुन्छ, को येशु प्रभु, जब मानिसहरूले साँचो पवित्रतामा परमेश्वरको आराधना स्तुति गर्दछन्, त्यस्तो खालको मण्डली जब अरू मानिसहरूले देख्छन्, त्यस्ता खालका क्रिस्चियनहरूको जीवन अरू मान्छेहरूले देख्छन्, त्यसपछि विश्वास गर्न नसकेका मान्छेहरू चुम्बक झैँ आकर्षित भएर मण्डलीमा आउँछन्। के तपाईँको जीवन देखेर मान्छेहरू आकर्षित छन्? कि तपाईँको जीवनमा उनीहरूले येशु ख्रिस्टलाई नै देख्दैनन्? तपाईँहरूको छिमेकी, इष्टमित्र, साथी सङ्गति, तपाईँ क्रिस्चियन भएको रूपमा उनीहरूले कसरी चिन्छन्? यो महत्त्वपूर्ण कुरा हो कि उनीहरूले तपाईँको जीवनबाट ख्रिस्टलाई चिन्ने आशा गर्छन्। साधु सुन्दर सिंहको बारेमा तपाईँले हेर्नुभयो भने यस्ता धेरै कुराहरू छ, कस्तो कस्तो मान्छेहरू साधु सुन्दर सिंहको पछि लाएर विश्वास गर्छ, जसले जुत्ता पनि लाएको छैन, खाली खुट्टा हिँड्छ, जसको एउटा पछ्यौरा भन्दा अरू केही पनि छैन, तर येशु ख्रिस्टको साँचो शक्ति उसको जीवनमा थियो। उनीहरू मण्डलीमा आउँछन् र उनीहरूले, ती मान्छेहरू आकर्षित भएर मण्डलीमा आउँछन्, उनीहरूले मण्डलीमा परिवर्तन देख्छन् र आफ्नो जीवन पनि परिवर्तन देख्छन्। यस्तो मण्डलीमा परमेश्वरको महिमा प्रकट भएको हुन्छ। तपाईँ परमेश्वरको महिमाको अनुभव गर्न चाहन्छु, त्यो प्रकारको हृदय हुनु। त्यसैले मण्डलीको साँचो महत्त्व, त्यो मण्डलीको भवन, अहिले बेथानी अनुग्रह मण्डलीको ठुलो भवन छ, धेरैवटा कार्यक्रम गर्ने विचार छ, सबै कुराहरू छ, त्यो पनि महत्त्वपूर्ण हो, तर त्यो मुख्य होइन प्रियहरू हो। त्यो मुख्य मूल्यवान कुरा होइन, सबभन्दा मूल्यवान कुरा त्यो हुँदै होइन। मण्डलीको भवन, त्यसको योजना, त्यसको कार्यक्रम, त्यहाँ गीत गाउने झुन्ड, त्यो सबै कुनै महत्त्वपूर्ण होइन, होइन त्यो काम लाग्छ। तर मण्डलीमा कस्ता खालका मानिसहरू छन् होइन, त्यसको कहिलेकाहीँ पास्टर धेरै पढेको एकदम प्रचार गर्न सिपालु, त्यो पनि मण्डलीको महत्त्व होइन। मण्डलीको मुख्य कुरा भनेको चाहिँ मण्डलीको केन्द्रबिन्दुमा येशु प्रभु हुनु पर्यो, येशुको शासन त्यो मण्डलीमा लागू भएको हुनु पर्यो, येशुको राज, येशु प्रभु नियन्त्रण गर्ने, उहाँको इच्छा बिना के पनि कुरा गरेका छैन, उहाँको वचन विपरीत एकले अर्कालाई अदृश्य रूपमा पनि के पनि सोचेका छैन, त्यस्तो मण्डली येशु प्रभुको परमेश्वरको लागि ग्रहणयोग्य हुन्छ। जुन मण्डलीमा येशु रहनुहुन्छ त्यस्ता विश्वासीहरूमा येशु रहनुहुन्छ, येशु रहनु भएको मण्डली मात्र साँचो अर्थमा उहाँको जीवित मण्डली हो। त्यसैले उहाँको मण्डलीमा प्रकट गर्ने, उहाँलाई प्रकट गर्ने मण्डलीमा चाहिँ परमेश्वरको महिमा प्रकट भएको हुन्छ, उहाँले नै हामीमा उहाँको महिमा देखाउन सक्नुहुन्छ। उहाँको महत्त्व ख्रिस्टमा मात्र छ, उहाँबाट मण्डलीको महत्त्व ख्रिस्टमा मात्र छ, येशु ख्रिस्टबाट मात्र यो सबै कुरा आउँछ। अनि मैले तपाईँलाई भनेको कुरा चाहिँ के हो, परमेश्वरको महिमा को अनुभवमा आउने कुराको लागि प्रार्थना गर्नुहोस्। एक अर्काको बीचको संगतिमा, हरेक व्यक्तिको बीचको संगतिमा र एउटा व्यक्तिगत व्यक्तिमा परमेश्वरको महिमा आओस्। यो चाहिँ पहिलो थियो। दोस्रो चाहिँ उहाँको मण्डलीको निम्ति प्रार्थना गर्दाखेरि प्रत्येक व्यक्तिले त्यो कुरा प्राप्त गरून् जुन कुरा परमेश्वरले दिनुहुन्छ, बोल्नुहुन्छ। मतलब परमेश्वरको वचन जे छ त्यो हरेक मान्छेले ग्रहण गर्न सक्नुहोस्। मतलब जुन कुरा परमेश्वर भन्नुहुन्छ उहाँको वचन, हरेक विश्वासीले ग्रहण गर्न सकोस्, बुझ्न सकोस्, पालन गर्न सकोस्। यो दोस्रो पोइन्ट हो। परमेश्वरको वचन पालन गर्ने व्यक्ति कति पनि सांसारिक झुटतिर लागेको हुँदैन, परमेश्वरको वचन अनुसार जिउने। त्यसैले त्यो कुरा तपाईँलाई मैले युहन्नाको सुसमाचार 17:8 पदमा म भन्न चाहन्छु, किनभने जुन बाणी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरेका छन्, म तपाईँबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईँले मलाई पठाउनु भएको हो भने तिनीहरूले विश्वास गरेका छन्। यहाँनिर जुन बाणी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र ग्रहण गरेको छु। त्यसैले हरेक व्यक्ति उहाँको पछि लाग्ने, उहाँको राज्यमा रहने, उहाँको मण्डलीमा परमेश्वरद्वारा गर्न खोजेको काम पुरा हुन दिने भनेको चाहिँ के छ, उहाँको बाणी, उहाँको वचन सुन्ने, ग्रहण गर्ने, अनि उहाँ चाहिँ परमेश्वरबाट आउनु भएको हो भनेर त्यसलाई जान्ने अनि उहाँमाथि विश्वास गर्ने। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यसकारणले मैले अघि सुरुमा तपाईँलाई परमेश्वरको वचनको बारेमा भनेको थिएँ, उनीहरूले म तपाईँबाट आएको हुँ भन्ने साँच्चै जाने जानेका छन् भनेर येशु प्रभुले भन्नुहुन्छ। तपाईँले मलाई पठाउनु भएको हो भने तिनीहरूले विश्वास गरेका छन्। तपाईँ र म वचन सुन्दाखेरि त्यो वचनप्रति हाम्रो रेस्पोन्स के छ, हाम्रो जवाबदेहिता कस्तो छ? हामी कतिपटक वचनको बारेमा सोच्न थाल्छौँ कि हामीले गर्नुपर्छ भन्ने सम्बन्धमा, जस्तो कतिचोटि चाहिँ वचनको बारेमा चाहिँ मैले के गर्नुपर्छ भन्ने कुरामा चाहिँ परमेश्वरको वचन हेर्ने गर्छौँ। अर्को कुरा चाहिँ वचनको बारेमा हामीले सोच्दाखेरि प्रभुको वचनको बारेमा सम्बन्धमा हामीले वचनबारे सोच्छौँ। कुन कुरामा भन्दाखेरि सम्बन्धमा के अरे, प्रभु येशूले वचनको बारेमा जुन कुरा भन्दै हुनुहुन्छ त्यो चाहिँ परमेश्वर के गर्न चाहनुहुन्छ भन्ने कुरा हो होइन। हामीले चाहिँ के कुरामा विश्वास गर्ने अथवा हामीले के गर्ने भन्ने बारेमा परमेश्वरको वचनको बारेमा सोच्न थाल्दछौँ। तर यहाँनिर के सोच्नु पर्यो भने, यहाँनिर यो के भन्छ 17 अध्यायमा येशु प्रभुले भन्नु खोज्नु भएको चाहिँ परमेश्वरको वचन हामीले सुन्न चाहने, बुझ्न चाहने, ग्रहण गर्न चाहने चाहिँ के हो भनेदेखि परमेश्वर हामीमा र हामीद्वारा के गर्न चाहनुहुन्छ त्यो कुरा बुझ्नको लागि, हामीमा र हामीद्वारा परमेश्वर के गर्न चाहनुहुन्छ। किनभने कुनै पनि अनन्त काम चाहिँ परमेश्वर आफै गर्नुहुन्छ, तपाईँ र मैले गर्ने हामी त खालि हतियार जस्तो उहाँमा सहभागी हुने कुरा मात्रै हो। उहाँको काम जो हामीद्वारा उहाँ पूर्ण गर्न चाहनुहुन्छ, मण्डलीको समूहको हिसाबले हामीद्वारा उहाँ के गर्न चाहनुहुन्छ भन्ने कुरामा हामीले हिसाब गर्नुपर्छ। व्यक्तिगत रूपमा पनि उहाँले केही काम गर्न चाहनुहुन्छ, त्यसको लागि उहाँले के गर्नुहुन्छ, तपाईँले मलाई वचन दिनुहुन्छ। अङ्ग्रेजीमा एउटा शब्द छ प्रम्प्ट भन्छ, प्रम्प्ट भनेको चाहिँ हामीले कहिलेकाहीँ वचन कण्ठ गर्छौँ, कहिलेकाहीँ पहिल्यै पढेको हुन्छौँ, कहिलेकाहीँ कसैले भनेको सुनेको हुन्छौँ, कहिलेकाहीँ बाइबल पल्टाएर पढ्दै गर्दाखेरि हुन्छ, एउटा पद हुन्छ, एउटा भनाइ हुन्छ जुन चाहिँ हामीलाई एकदम त्यसले छुन्छ, त्यो प्रभुले दिनुभएको वचन हो। छोयो भनेदेखि त्यो वचनमा के भन्न खोजिएको छ त्यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ र त्यसलाई ग्रहण गर्नु, त्यसलाई पालन गर्नुपर्ने हुन्छ, त्यसलाई पछ्याउनु पर्ने हुन्छ। अनि कतिपल्ट विश्वासीहरू भन्छन् परमेश्वरले यसो भन्नुभयो, मैले धेरै मान्छेले भनेको छु, ए मैले प्रार्थना गरेँ परमेश्वरले मलाई यस्तो भन्नु, मलाई अगुवा नै भएन। एकदम होसियारी हुनुपर्छ त्यस्तो भन्ने कुरा गर्दा, एकदम होसियारी, झुट्टा झुट्टाले एक दिन हिसाब बुझाउनु पर्छ। मलाई अगुवाई भएन अथवा मलाई परमेश्वरले देखाउनु भएन अथवा परमेश्वरबाट मलाई वचन आएन। अनि अर्को कुरा के हुन्छ भने विश्वासीहरूसँग परमेश्वरको वचन, परमेश्वरले बोल्नु भएको वचन लाई उनीहरूले कहिले कचोटि झ्याट्ट सुन्छन्, झ्याट्ट त्यो प्रम्प्ट आउँछ, त्यो छुन्छ, तर उनीहरूले त्यसमा वास्ता गर्दैनन्। अनि कतिचोटि त्यो गर्ने कुरा सजिलो छ भने त सबैले गर्छ होला, तर कहिलेचोटि परमेश्वरको वचन गर्नुपर्दा चाहिँ केही मूल्य चुकाउनु पर्छ, बलिदान हुनुपर्छ, केही कुरा त्याग्नु पर्छ जुन चाहिँ हामीलाई धेरै कठिन हुन्छ। अनि त्यस कारण कतिचोटि परमेश्वरको वचन आउँछ तर हामी त्यसलाई वास्ता गर्दैनौँ। कतिजना मान्छे त्यस्ता हुन्छन् त्यसलाई ध्यान दिनु, कतिपल्ट प्रार्थना गर्दै गर्दाखेरि पश्चाताप गर्ने कुरा आउँदछ, कचोटि त्यो वचनद्वारा कोही अर्को मान्छेलाई मद्दत गर्नुपर्ने हुन्छ, कसैलाई फोन गर्नुपर्ने हुन्छ, कहीँ गएर सुसमाचार सुनाउनु पर्ने हुन्छ। हाम्रो जीवनमा जे जे कुरा दैनिक रूपमा परमेश्वरले योजना राख्नु भएको छ त्यो चाहिँ Efesios 2:10 पढ्नुभयो भने परमेश्वरको हातका सिप, उहाँले सृष्टि गरेका हामीहरू हौँ, उहाँले राखिदिनु भएको उहाँको काम गर्नको निम्ति, Efesios 2:10 होइन। परमेश्वरले हाम्रो जीवनमा उहाँको वचनद्वारा उहाँले गर्न खोजेको काम अथवा उहाँको उद्देश्य थाहा दिनुहुन्छ। सो परमेश्वर हामीसँग बोल्नु भएको कुरालाई हामीले एकदमै ध्यान दिनुपर्छ, किनभने परमेश्वर हामीलाई उहाँको वचनद्वारा पवित्र आत्माद्वारा गाइड गर्न चाहनुहुन्छ अथवा डोर्याउन चाहनुहुन्छ। परमेश्वरकोबाट आएको वचनमा हामीले निरन्तर ध्यान दिनुपर्छ, सुन्नुपर्छ, ग्रहण गर्नुपर्छ, पालन गर्नुपर्छ, उहाँलाई हाम्रो जीवनमा काम गर्न दिनुपर्छ मण्डलीको हिसाबले। अनि त्यहाँनिर एकता छैन भने पवित्र आत्माले काम गर्नुहुन्न, पवित्र आत्मालाई सन्ताप नदेऊ भन्ने बाइबलमा छ नि। किन भनेदेखि पवित्र आत्मालाई सन्ताप दिने बित्तिकै के हुन्छ, उहाँको आत्माको काम बन्द हुन्छ। अनि हामीले त्यो कुरा मिस गर्नु हुँदैन। उहाँको यो कुरा चाहिँ तपाईँलाई एउटा अर्को पद पढ्न चाहन्छु, यो 9 पदमा पनि म पढ्नु, म तिमीहरूका निम्ति प्रार्थना गर्छु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईँकै हुन्। अब यहाँनिर तपाईँलाई मैले पढ्न चाहेको चाहिँ परमेश्वरको वचनको सम्बन्धमा परमेश्वर आफैले Isaiah 55:11 के हुन्छ, त्यसरी नै मेरो मुखबाट निस्किने मेरो वचन पनि हुनेछ, त्यो मखा व्यर्थै फर्कने छैन, तर मैले इच्छा गरेको काम त्यसले पुरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ, जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। यहाँनिर के छ, हरेक वचन चाहिँ त्यो सित्तै छैन, त्यसमा शक्ति छ, त्यसले परमेश्वरले के काम गर्न चाहनुहुन्छ त्यो पुरा गर्छ, तर त्यो पुरा हुन के गर्नुपर्छ, तपाईँ र मैले रेस्पोन्स गर्नुपर्छ, तपाईँ र मैले सुन्नुपर्छ। त्यसैले परमेश्वरले दिनुभएको वचन ग्रहण र विश्वास पालन गर्नुपर्छ, कारण त्यसै वचनप्रतिको तपाईँ र मेरो ध्यान एकदम सही हुनुपर्छ। हामीद्वारा परमेश्वर सधैँ काम गर्दै हुनुहुन्छ, त परमेश्वरको उपस्थिति र महिमा अनुभव गर्ने हो भने उहाँको काम उहाँको वचनद्वारा हामीमा उहाँले गर्नलाई हामीले त्यसलाई रेस्पोन्स गर्नुपर्छ, हामीले जवाबदेही हुनुपर्छ, त्यसलाई पालन गर्नुपर्छ। अनि त्यस प्रकारले तपाईँ र मलाई परमेश्वरले बदल्नुहुन्छ र येशु जस्तै बनाउँदै जानुहुन्छ, हामी परमेश्वरलाई महिमा गर्ने उहाँको राज्यका उहाँका नागरिकहरू उहाँ जस्तै हुन्छौँ, परमेश्वर उहाँको उद्देश्यको सेवा हामीद्वारा गर्दै हुनुहुन्छ। त्यसैले मण्डली भनेको व्यक्ति व्यक्तिले आफ्नो शक्तिले गर्ने काम होइन, क्षमताले ट्यालेन्टले होइन, परमेश्वरले काम गर्ने, तर हामी त्यसको लागि आफै परमेश्वरको वचन सुन्ने, त्यसको लागि समर्पित हुने, येशूलाई केन्द्र बनाउने, परमेश्वर उहाँको उद्देश्यको सेवा हामीद्वारा गर्दै हुनुहुन्छ। त्यसैले त्यो कुरा वचनलाई चाहिँ सुनेर ग्रहण गर्ने हुन्छ। हामीले यसैको निम्ति प्रार्थना गर्नुपर्दछ, उहाँको उहाँ नै शक्तिशाली काम गर्दै हुनुहुन्छ। तपाईँ र मेरो जीवनमा दिनदिनै परमेश्वर काम गर्दै हुनुहुन्छ, यो कहिले भुल्नु हुँदैन। हाम्रो उपलब्धि भनेको, हाम्रो सफलता भनेको यो संसारमा नाप्ने कुरा होइन। साधु सुन्दर सिंहसँग त एउटा बर्को मात्रै थियो, तर ऊ जति मान पाएको व्यक्ति कोही थिएन, किनभने ऊ परमेश्वरसँग हिँड्थ्यो। उहाँ उसको एउटै उद्देश्य थियो, जस्तै पावल जस्तो परमेश्वरको निम्ति जिउने। तपाईँ र मैले त्यसरी जिउन सकेका छैन होला, तर कमसेकम पुरा हृदयले त जिउन सक्छौँ। तेस्रो कुरा चाहिँ प्रत्येक व्यक्तिलाई परमेश्वरबाटको मिसनको दर्शन हुनु पर्यो। अनि तपाईँ कतिजना मिसनको दर्शन भनेर थाहा छ? परमेश्वरले तप एक एकजनालाई परमेश्वरले कुनै न कुनै, अघि मैले एफिसी 2:10 भनेको छु, एक एकजनालाई परमेश्वरले कुनै न कुनै कामको लागि चुन्नु भएको थियो। चाहे तपाईँ कमजोर होस्, नपढेको होस्, उमेरमा सानो होस्, ठुलो होस्, गरिब होस्, के मतलब छैन, परमेश्वरले हरेक व्यक्तिद्वारा, किनभने काम त तपाईँ र मैले गर्ने होइन नि त, हाम्रो शक्तिले होइन, परमेश्वरले हो। तपाईँ परमेश्वरमा संलग्न हुनु पर्यो। त्यस कारणले तेस्रो कुरा चाहिँ परमेश्वरको मिसन, परमेश्वरको सेवकाईको लागि हामीले दर्शन ठिक हुनु पर्यो, परमेश्वरबाट पाएको दर्शन। तपाईँको दर्शन के हो? मैले मण्डलीको दर्शनको बारेमा कुरा गर्दाखेरि येसुको स्वरूपमा बदलिने भन्ने तपाईँलाई भनेको थिएँ, अरूलाई पनि बदल्ने। त्यसैले आफू बदलिने कुरा भनेको वचन पालन गरेर, ग्रहण गरेर, आज्ञा पालन गरेर त्यस्तो जीवन जिउने हो। दोस्रो कुरा आफ्नो लागि होइन कि अरूको लागि, परमेश्वरको लागि जिउँदाखेरि के हुन्छ? हामीद्वारा परमेश्वरले अरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले मतलब के हो त भन्दा, मेरो जीवन जसरी हुन्छ, म मेरो परिवार, मेरो भविष्य अथवा मेरो सपना, मेरा नानीहरू, छोराछोरीहरू, मेरो भोगविलास, यो कुरा मुख्य होइन। तर तपाईँलाई म भन्छु, 99% मान्छेको जीवनमा यो नै छ, क्रिस्चियनमा पनि छ। तपाईँले जाँच्नु पर्ने हुन्छ बिहान उठेदेखि बेलुकासम्म, होइन? अनि त्यसपछि के हुन्छ? जीवन सर्कल हुन्छ। म पनि एक दिन तपाईँ जस्तै जवान थिएँ, आज मेरो कपाल फुलिसक्यो, होइन? अहिलेसम्म त ठिकै छ, मलाई त्यस्तो लागेको छैन। र बिस्तारै बिस्तारै के हुन्छ? कमजोर हुन्छ, हिँड्न पनि सक्दैन। एक दिन जानुपर्छ, त्यति धेरै समय होइन, छोटो लाइफ हो। तर त्यो जाने दिनको लागि चाहिँ परमेश्वरले दिएको योजना यो हो। तपाईँको भिजन, दर्शन, परमेश्वरले दिएको सेवकाई के हो? हरेक व्यक्तिमा हुन्छ। अनि यहाँनिर एउटा कुरा हामीले भन्यौँ, मुख्य मिसन चाहिँ मण्डलीमा परमेश्वरको महिमा र परमेश्वरमा एकता र उहाँको सेवामा बढ्नु पर्यो, होइन? त्यो कुरा चाहिँ हामीले हेरिरहेको छौँ। तर कहिल्यै परमेश्वरको उद्देश्य के हो त्यसको निम्ति हामी निरन्तर, त्यो मान्छेले ध्यान दिया हुँदैन, तर त्यही कुरामा हामीले ध्यान दिनुपर्छ। यी सबै कुरा हामी छर्लङ्ग देख्छौँ कि हामी कुन कुरामा समर्पित छौँ। त्यो इन अ सेन्स, जो मान्छे ध्यान दिँदैन, जसले परमेश्वरको वचनलाई राम्रोसँग बुझ्दैन, संसारलाई त्याग्न सकेको छैन, उसको जीवनमा परमेश्वरको सेवाको मिसन चाहिँ, उसको दर्शन हुँदैन। तर यहाँनिर के छ? त्यसको लागि प्रार्थना गर्नु पर्यो, जुन परमेश्वरको उद्देश्य हो, त्यो परमेश्वरको मिसन हाम्रो दर्शन होस्, भिजन होस्। धेरै मानिसहरू जो जीवन केवल एउटा एउटा सर्कलमा जान्छ, क्या सुरु हुन्छ अन्त हुन्छ, केही मतलब छैन, उसले स्वर्गको लागि, परमेश्वरको लागि उसले केही योजनै गरेन। धेरै मान्छे देखाएको छु त्यस्तो, क्रिस्चियनको कुरा गरेर। अक्रिस्चियनहरूको बारेमा त कुरा नगरौँ न, किनभने उनीहरू त दन्किएको आगोको भट्टीमा फालिने हो नि त एक दिन। तपाईँले सुसमाचार सुनाउनु भएन, प्रार्थना गर्नु भएन, त्यस कारणले त्यो त्यो कुराको कति कठिन हुन्छ भन्ने कुराको चाहिँ हामीलाई अनुभव छैन नि। त्यो अनुभव हुन्छ यदि तपाईँले यसलाई चिन्नुभयो भने। त्यसैले युहन्ना सत्रको सत्रमा के भनेको छ? तिनीहरूलाई सत्यतामा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँनिर सेङ्टिफाई देम इन द ट्रुथ, योर वर्ड इज ट्रुथ। यहाँ सेङ्टिफाई भनेको चाहिँ पवित्र पार्ने भनेको चाहिँ, पवित्र हुने भनेको चाहिँ, अघि भाइ रामहरूले पवित्रताको कुरा गर्दै थियो, पवित्र भनेको चाहिँ अलग गरिनु, च्वाट्टै काटेर छुट्याउनु। त्यो के हो भने छुट्टै उद्देश्यको लागि, यहाँ त्यही कुरा भइरहेको छ, परमेश्वरको कामको लागि छुट्याउने। जस्तो मेरो निम्ति एउटा कफी खाने कप किनेर ल्यायो भने के गर्छु? त्यो कप त अरूले खाँदैन नि, म खान्छु नि, होइन? यो मेरो कप हो नि, मैले चलाउँछु नि, अरूले चलाउँदैन। तपाईँ र म परमेश्वरको कप हो। त्यो पवित्र हुनु भनेको चाहिँ सबै परमेश्वरको लागि मात्रै, उहाँको काम, उहाँको उद्देश्य, उहाँको सेवाको लागि मात्रै आफूलाई समर्पण गर्ने। तपाईँ र मेरो जीवनमा परमेश्वरभन्दा ठुलो र महत्त्व प्रायोरिटी अरू कुरामा हुँदैन। त्यो पवित्रता हो। जब हामीले आफ्नै स्वार्थतिर लाग्छौँ त्यो पवित्रता होइन। त्यो बुझ्नुहुन्छ? त्यो कुरो सबभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। त्यसैले यहाँनिर 18मा के छ, जसरी तपाईँले मलाई संसारमा पठाउनु हो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। त्यसैले त्यो पवित्रता यहाँनिर त्यो जुन छ नि, उहाँले सेङ्टिफाई गर्ने, पवित्रता गर्ने भनेको चाहिँ त्यही कामको लागि संसारमा उहाँले पठाउनुहुन्छ भनेको मतलब परमेश्वरको सेवा गर्नु। एउटा पवित्रता भनेको चाहिँ हाम्रो झट्ट बुझ्दाखेरि चाहिँ दोष नभएको पवित्र भन्ने हुन्छ। तर यहाँ अर्को शब्द त्यसको मतलब के हुन्छ भने परमेश्वरको सेवामा समर्पित भन्ने हुन्छ। त्यसैले जसरी तपाईँले मलाई पठाउनु भयो म पनि तिनीहरूलाई पठाउँछु। येसु संसारमा पठाउनु भएको थियो होइन, एउटा मिसन, एउटा कामको लागि। अनि उहाँद्वारा अब चेलाहरू संसारमा पठाइएका छन्। अब तपाईँ र मलाई उहाँले संसारमा पठाउँदै हुनुहुन्छ। उहाँले हामीलाई बचाउनु भयो, अब उहाँको काममा लगाउनुहुन्छ। धेरै कुरा यसको बारेमा गर्न सकिन्छ। म समय धेरै लिन चाहन्न। हामी अर्को हप्ता म यो दुईवटा पोइन्टमा चाहिँ अर्को हप्ता अलिकति गहिरो तपाईँलाई सिकाउन चाहन्छु, किनभने यो सेङ्टिफाईको सम्बन्धमा यति भनेर पुग्दैन। त्यस कारणले यो कुरा हामी फेरि हेर्नेछौँ। तर आजको म अन्त गरौँ। हामी क्रिस्चियनको हिसाबले कस्तो विचार गरिराखेका छौँ, कुन कुरामा हामी ध्यान दिइराखेका छौँ? हामी क्रिस्चियन हौँ भने मानिसहरूले हामीलाई कसरी चिन्छ? यो सबभन्दा मुख्य प्रश्न हो हरेक व्यक्तिलाई। तपाईँलाई कम्युनिटीमा तपाईँलाई ठुलो मान्छेले, सानो मान्छेले, इष्टमित्रले कसरी चिन्छ? तपाईँको बारेमा विचार गर्दाखेरि उसलाई कस्तो लाग्छ कि तपाईँलाई मान्छेहरूले यो मान्छे चाहिँ एकदम पवित्र छ, एकदम सत्य छ, एकदम झुटा बोल्दैन, कुनै गलत काम गर्दैन, कुनै परमेश्वरको इच्छा विपरीत के पनि गर्दैन, त्यस्तो हो मानिसहरूले हामीलाई के देखिराखेको छ? किनभने त्यो कुराद्वारा नै तपाईँ र म येसुको निम्ति गवाही बन्न सक्छौँ होइन। हामी परमेश्वरको वचन र इच्छामा अटल भएर खडा भएका हुन्छौँ भनेदेखि मान्छेले त्यो देखेको हुन्छ। वी स्ट्यान्ड फर समथिङ भनेको मतलब हामी जे पनि त गर्न सक्दैनौँ। रुपियाँ पैसामा हामी एकदम तथस्थ हुन्छौँ। जो मान्छे तथस्थ छैन उसले परमेश्वरको चरित्र पछ्याएको छैन। अनि हामी कुनै कुरालाई डिसिजन गर्छौँ, निर्णय गर्छौँ, त्यसद्वारा पनि मान्छेले हामीलाई चिन्छ होइन। कहिलेकाहीँ मलाई मान्छेहरूले मेरो फलानु मान्छे, अब त्यो कुरा भन्न मन थिएन तर छोटो भन्छु, नेपालमै हुँदाखेरि फलानु मान्छे चाहिँ क्रिस्चियन हो भनेर लेखिदेऊ न बाबु, ऊ त क्रिस्चियन त होइन, बप्तिस्मा पनि दिएको छैन, तर त्यो क्रिस्चियन भनेर लेखिदिएपछि उसलाई फाइदा हुन्छ। अब मेरो विश्वासले के गर्छ? म मद्दत गर्न एकदम चाहन्छु, तर मेरो विश्वासले के गर्छ? जो मान्छे जे होइन त्यो हो भनेर म भन्न सक्दिनँ नि। अनि त्यो मान्छेलाई मैले के भनेको थिएँ भनेदेखि, तपाईँले मेरो अगाडि यतिखेर म जत्रै सुन ल्याएर राखिदिनु भयो र भन्नुभयो भने पनि म चाहिँ गर्न सक्दिनँ, किनभने त्यो त झुट्टा हो। कि तपाईँको जीवनमा सत्यताको लागि त्यस्तो छ? त्यो नहुने व्यक्ति त प्रभु येशूलाई राज गर्न दिया हुँदैन। प्रियहरू, यो कडा कुरा हो, यो नै परमेश्वरको वचन हो। अनि कति मान्छेहरूले हामीलाई मूर्ख भन्ठान्छ, किनभने हामीले चाहिँ मानिसहरूले जस्तै फाइदाको लागि जिउँदैनौँ। हामीले नोक्सान पनि सहन्छौँ, मान्छेहरूले हामीलाई दुःख दिन्छ, गाली गर्छ, हामी त्यसको बदलामा उसलाई बदला लिँदैनौँ, उसलाई अझ प्रार्थना गरेर अझ सहायता गर्छौँ। त्यस्तो देख्नु भएको छ, तपाईँले सहायता गर्नुभएको छ, हामीलाई बिगार्ने मान्छेहरूलाई सपार्नु भएको छ। यो चाहिँ कुरा फरक कुरा हो। अनि प्रभु भन्नुहुन्छ हामी सत्यले पवित्र गरिन्छौँ। पवित्र हुनुको मतलब चाहिँ अलग गरिनु परमेश्वरको सेवामा। अब चौथो एउटा पोइन्ट रहेछ, अनि त्यसपछि सिद्धियो। चौथो पोइन्ट चाहिँ के छ भने, प्रत्येक व्यक्ति प्रभु येशूको आनन्दको अनुभव गर्न सकोस्। मण्डलीको हरेक व्यक्ति, चारवटा पोइन्ट मैले दिएको छु, अनि आज म यसैमा बन्द गर्छु किनभने यसलाई दोहोऱ्याउने पनि टाइम छैन। त्यसको लागि एउटा अर्को पद म पढ्छु, यहाँनिर के छ, योना 17:13 तर अब म तपाईँ कहाँ आइरहेछु, संसारमा हुँदा यी कुरा म बोल्दछु कि तिनीहरूमा मेरो आनन्द पूरा होस्। येशु प्रभुको इच्छा प्रार्थना के छ? हामीमा उहाँको आनन्द पूरा होस्। अनि वास्तवमा युहन्नाले लेखेको पहिलो युहन्नाको एक अध्यायमा तपाईँले हेर्नुभयो भने जुन सन्देश हामीले ग्रहण गऱ्यौँ अब तिमीहरूलाई पनि बाँड्दैछौँ ताकि तिमीहरूमा हाम्रो आनन्द पनि पुरा होस् भनेको मतलब जुन आनन्द उनीहरूले येशूबाट पाए त्यसैले सुसमाचार भनेको चाहिँ हामीलाई आनन्द दिने आनन्दको सुसमाचार हो। त्यो आनन्द कहाँ छ? जहाँ प्रभुको उपस्थिति छ। तपाईँ आनन्दित हुनुहुन्न भने तपाईँको जीवनमा सायद प्रभुको उपस्थिति नहुन सक्छ। यो ठुलो कुरा हो। त्यसैले यी कुराहरू येशू प्रभुले भन्नुहुन्छ म यी कुराहरू बोल्छु कि तिनीहरूमा मेरो आनन्द पुरा होस्। संसारमा हुँदा यी कुरा म बोल्दछु। अनि येशू प्रभुले यी कुरा भनेको उहाँको वचन हो, चेलाहरूलाई सिकाउनु। अब त्यही कुराहरू लेखिए अनि आज तपाईँ र मेरो हातमा बाइबल छ। ती कुराहरू जो येशूले बोल्नुभयो हामीले ती कुराहरू सुन्दछौँ अनि ती कुराहरूमा विश्वास गरेर ती कुराहरूलाई पालन गरेर ती कुराहरूलाई ग्रहण गरेर तपाईँ र म के हुन्छ आनन्द प्राप्त गर्न सक्छौँ। त्यस कारणले आज मण्डलीको निम्ति तपाईँलाई मैले चारवटा कुरा प्रार्थनाको लागि भनेर भनेको थिएँ, यसलाई दोस्रो चोटि दोहोऱ्याउँछौँ किनभने मेरो टाइम चाहिँ सिद्धे छ। त्यस कारणले म तपाईँसँग सानो प्रार्थना गरेर